दशैं विशेष समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र मोहम्मद असलम। आदरणीय श्रोता, दशैंको टीका जमरा लगाउने क्रम आज एकादशीको दिन पनि जारी छ। नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म पनि जारी रहन्छ। दशैंको समयमा मौसम सक्रिय हुँदा केही समस्या देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँचवटा प्रदेशमा आजदेखि केही दिनसम्म अत्याधिक वर्षा हुने भएकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरेको छ भने प्राधिकरणले अत्याधिक वर्षाको प्रक्षेपणसँगै सम्भावित क्षतिको न्यूनीकरणका लागि सरकारले चारवटै सुरक्षा निकायलाई हाई अलर्टमा राखेको जनाएको छ। देशभर मौसम सक्रिय भइरहँदा यसले कस्तो रूप लिन्छ, मौसम कुन कुन प्रदेशमा सक्रिय हुन्छ, कहिलेसम्म सक्रिय हुन्छ, यो विषयमा जानकारी गराउनको लागि हामीसँग अहिले हुनुहुन्छ जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मीन कुमार अर्याल। अर्याल सर, स्वागत छ कार्यक्रममा। देशभर नै मौसम सक्रिय हुने र हाई अलर्टमा रहन भनेर आग्रह गरिरहँदाखेरि अहिलेको स्थिति के छ र यो कहिलेसम्म सक्रिय हुन्छ बताइदिनु न।
अब अहिले लगभग देशैभरि बदलिने छ, बदलिनै भए तापनि अब खासै पानी त्यति धेरै परेको त छैन अहिलेलाई, तर साँझ अब आज साँझ बाटो भोलि बेलुका र आइतबार दिउँसो बेलुकासम्मलाई चाहिँ विशेष गरेर लुम्बिनी प्रदेशको पूर्वी भूभाग, गण्डकी प्रदेशको पूर्वी भूभाग, बागमती मधेस र कोशी प्रदेशका अधिकांश भूभागहरूमा मध्यम खालको वर्षा धेरै स्थानहरूमा हुने देखिन्छ भने अब मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा पनि हुने, त्यसमा पनि अब मधेस प्रदेश र कोशी प्रदेश र लुम्बिनी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशको थोरै तराईको भूभाग चितुना आसपासका क्षेत्रहरूमा भारीदेखि धेरै भारी वर्षा पनि हुने सम्भावना छ भोलिलाई। भोलि रातिलाई पनि थोरै त्यो चाहिँ अलिकति पूर्वतिर शिफ्ट हुने देखिन्छ। पूर्व भन्नुको मतलब लुम्बिनी प्रदेशको पूर्वी भूभागबाट थोरै शिफ्ट भएर बागमती प्रदेशका तराई र बागमती प्रदेशको दक्षिण उत्तर पूर्व हुँदै मधेस प्रदेश भएर पश्चिम प्रदेशतिर त्यो सिस्टम, त्यो प्रणाली अगाडि बढ्छ भने आइतबार चाहिँ मधेस प्रदेश, पश्चिम प्रदेश, बागमती प्रदेशका पूर्वी भूभाग तिर अलिकति बढी प्रभाव हुने देखिन्छ।
भन्नाले पूर्वी नेपाललाई बढी असर गर्छ यसले,
मधेस र पूर्वलाई चाहिँ अलि छोडेको छैन। बागमती प्रदेश चाहिँको पनि निकै भागहरू पर्ने देखिन्छ भने गण्डकी प्रदेशमा कम प्रभाव पर्ला जस्तो देखिन्छ। अब अरू मधेस के अरे बागमती प्रदेशलाई पनि
योभन्दा अगाडि पनि पूर्वानुमान गर्दाखेरि धेरै वर्षा हुने भनिएको थियो तर भएको थिएन, यसलाई परीक्षण विधि केही फरक बनाउनु भएको छ कि?
आज दिउँसो 11 बजे पनि यो विषयमा फेरि एकचोटि छलफल हुन्छ एनटीआरआरएमए लगायत अब हाम्रो सरकारवाला सबै निकायहरूसँग आपसमा छलफल हुन्छ। यो चाहिँ मौसम प्रणाली भनेको कस्तो हो भने अब विभिन्न मोडेलहरूले दिएका अनुसार हाम्रा आफ्ना मोडेलहरूको कुरा सबै हेरेर यो एक किसिमले पूर्वानुमान गर्ने कुरा हो।
हजुर,
यो चाहिँ थोरै अगाडि पछाडि सिफ्टिङ पनि हुनसक्छ र मात्राको हिसाबले भारी अति भारीको ठाउँमा भारी मात्रै पनि हुनसक्छ र ठाउँ विशेषको हिसाबले थोरै 10-20 किलोमिटर पूर्व पश्चिम अथवा उत्तर दक्षिण त्यसरी सिफ्टिङ पनि अथवा त्यसरी ठाउँहरू परिवर्तन हुन पनि सक्छन्। त्यो हिसाबले जति सक्दो 24 घन्टाभित्र त्यो सिस्टमलाई अपडेट गर्न पर्ने हुन्छ, हेरिरहन पर्ने हुन्छ। त्यस कारणले गर्दा हामी प्रत्येक दिन अपडेटमा रहनुपर्छ, त्यही अनुसारको तयारी चाहिँ हुन पर्यो। तर हामीले भनेको ठाउँभन्दा थोरै तलमाथि पर्न पनि सक्छ, प्रत्येक दिन चाहिँ त्यो अपडेट हुनपर्छ बिहान बेलुका।
हजुर, तर वर्षाको जोखिम चाहिँ छ अझै पनि?
वर्षाको जोखिम चाहिँ छ।
हुन्छ, हामीलाई जानकारी गरिदिनुभयो, हाम्रा श्रोतालाई जानकारी गरिदिनुभयो, यहाँलाई धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मीन कुमार अढ्याल। यसपछि हामी विपदको समयमा तयारी कस्तो छ, राज्यले कसरी तयारी गरेको छ, विपद वर्षाको सम्भावना भइरहँदाखेरि त्यसले चाहिँ धनजनको क्षति गर्न सक्छ, धेरै कुराहरू तयारी गर्नुपर्ने हुन्छ, यसको लागि विपद प्राधिकरणले कसरी काम गर्दैछ भन्ने सन्दर्भमा आज हामी कुराकानी गर्दैछौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट हामीसँग हुनुहुन्छ। प्रभुजी स्वागत छ कार्यक्रममा।
धन्यवाद
हजुर। अब मौसम पूर्वानुमान महाशाखाले पाँचवटा प्रदेशमा अत्याधिक वर्षा हुने भनिसकेपछि यहाँहरूले पनि ती प्रदेशहरूमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन भनेर आग्रह गर्नुभएको छ, तयारी कस्तो छ यसको लागि?
यसको तयारीका लागि हामी हिजो मात्रै बैठक बसेका थियौँ यस सम्बन्धमा। त्यसमा सबै प्रमुख जिल्ला अधिकारीज्यूहरू, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका जिल्ला स्थित प्रमुखहरू सबैको उपस्थितिमा हामीले बैठक गऱ्यौँ र तदनुसार नै सबै सुरक्षा निकायलाई तयारी हालतमा राखिएको छ। त्यसै गरी सडक अवरुद्ध हुन सक्ने हिसाबले हामीले इक्विपमेन्टहरू, डोजर, एक्सकभेटरहरू सबै तयारी राख्ने भनेका छौँ, तयारी हिसाबले उहाँहरूले काम गरिरहनु भएको छ। त्यसै गरी कुनै पनि समयमा अब जस्तो अलि सिफ्ट हुन सक्ने भर्खरै पनि यहाँले सुन्नुभयो, त्यही भावनाले पर्टिकुलर यही लोकेसन भन्न नसकेका कारणले जिल्ला विपद व्यवस्थापन समितिले आवश्यकता अनुसार यातायात बन्द गर्न पनि हामीले भनेका छौँ। त्यसै गरी यातायात बन्द गर्दै गर्दा यात्रुहरूलाई सुरक्षित ठाउँ पनि मा राख्नु पर्यो, त्यो कमसे कम पनि यात्रुहरूले खाना शौचालय प्रयोग गर्न पाउने स्थानमा राख्नलाई पनि भनेका छौँ र अत्यावश्यक बाहेक यात्रा नगर्न हामीले अनुरोध गरेका छौँ। त्यसै गरी केही ठाउँहरू जहाँ हामीले जोखिम देखिरहेका छौँ त्यो ठाउँहरूमा रात्रि यात्रा निषेध गरिएको छ। हजुर
हजुर। हिजो मात्रै पनि बैठक बसेर गृहमन्त्रीज्यूले विगतका जस्तो कमजोरी नदोहोरियोस् है, सकिहोस् भनेर भन्नुभएको छ, यी कुराहरू पनि आइरहेका छन्। के भयो बैठकमा कुराहरू?
त्यही हिसाबले हामीले मैले यहाँलाई अगाडि निवेदन गरेको बाहेक निजी क्षेत्रसँग पनि हाम्रो सम्बन्ध भइरहेको छ। अहिले 11 बजे हाम्रो एनपिडिआरआर यो डिजास्टरमा काम गर्ने सबै संस्थाहरू, सामाजिक संस्थाहरू लगायतसँगको बैठक पनि छ। त्यसपछि हामीले हाम्रोमा 11 क्लस्टर हिसाबले छुट्याएको छ डिजास्टरमा काम गर्नका लागि। त्यसमा लिड चाहिँ नेपाल गभर्मेन्टको एजेन्सिजहरूले गर्छ भने को लिड चाहिँ आइएनजिओहरू, एनजिओहरूले गर्नुहुन्छ, युएन एजेन्सिजहरूले। त्यसको बैठक पनि हामीले अहिले राखेका छौँ, त्यो बैठक 1 बजे हुन्छ। अनि त्यसै गरी त्यसपछि हामीले चाहिँ सिचुएसन एनालाइसिस गरेर आज कमान्ड पोस्टको पनि बैठक छ, त्यही हिसाबले हामी पूर्व तयारीमा लागेका छौँ। हजुर
हजुर। यो दसैँको समय पर्यो, दसैँको समयमा यात्रुहरूको आवजातका कुराहरू होइन, धार्मिक परम्परा मान्यता अनुसार टिका जमरा लगाउने कुराहरू पनि हुन्छन्, आफन्त गाउँमा जाने क्रम बढी हुन्छ, चहलपहल बढी हुन्छ, यो समय छ होइन, यातायातका साधनहरूलाई चुस्त दुरुस्त राख्नको लागि, बाटोहरूलाई चुस्त दुरुस्त राख्नको लागि, यात्रुहरू अलपत्र नपरून् भन्नको लागि के प्रावधान अपनाउनु भएको छ?
त्यसकै लागि मैले हजुरलाई अगाडि पनि भने, हामी इक्विपमेन्टहरू जुन सडक विभागले राख्नुपर्ने सबै ठाउँमा लोकेट गर्न भनेका छौँ। त्यसै गरी छुट्टी लिएर जानुभएका चालकहरूलाई फिर्ता बोलाइसकिएको छ र इक्विपमेन्टहरू सडक अवरुद्ध हुँदै गर्दा खोल्नका लागि तयारी हालतमा राखिएको छ। नेपाली सेनाको 6 हेलिकप्टर चाहिँ स्ट्यान्ड बाई राखिएको छ र निजी क्षेत्रसँग पनि हाम्रो जुन सहकार्य र समन्वय गर्ने भन्ने थियो, त्यही हिसाबले चाहिँ निजी हेलिकप्टर चालक संघसँग पनि कुरा भइरहेको छ। राफ्टिङ एसोसिएसन, ड्रोन एसोसिएसनदेखि लिएर सबैसँग हामीले कुरा गरिरहेका छौँ र उहाँहरू सबैलाई तयारी हालतमा बस्दिन अनुरोध गरिरहेका छौँ।
हजुर। अनि यो राहतका सामग्रीको कुराहरू पनि हुन्छन्, हामीसँग कति मौजात छ अहिले, पर्याप्त छ कि छैन?
यस्तो छ, अब यो 3 दिन जतिको अहिलेसम्म पूर्वानुमान हो, अनि त्यसो भएको हुनाले यो पूर्वानुमानमा हामीले फर्स्ट चाहिँ यात्रु नै जोगाउने हो भन्ने एउटा पार्ट हो। अनि दोस्रो सँगसँगै के त भनेपछि जुन चाहिँ हाम्रो जनसमुदाय खोलाको नजिक हुनुहुन्छ, नदीको नजिक हुनुहुन्छ, उहाँहरूलाई पनि आवश्यकता पर्दाखेरि स्थानीय प्रशासनले तुरन्त नै रेस्क्यु गर्ने हिसाबले तयारीलाई अगाडि बढिरहेको छ।
हजुर। के छ भने विपद पर्दाखेरि माथिको आदेश कुर्नुपर्ने भन्ने कुरा हिजोको दिनमा पनि सुन्थे होइन, केही कुराहरू चाहिँ जिल्ला विपद व्यवस्थापन हुँदा हुँदै पनि आदेश चाहिने यी कुराहरू थिए, यीमा के लचिलोपन अपनाउनु भएको छ कि यहाँहरूले?
होइन, यो पाला सम्पूर्ण जिम्मा स्थानीय प्रशासनलाई दिइएको छ र स्थानीय प्रशासनले नै जसरी हामीले हिजो यहाँ छलफल गऱ्यौँ त्यसपछि उहाँहरूले आफ्नो क्षेत्रमा छलफल गर्नु भनिएको छ र तयारी हालतमा कुन ठाउँमा कुन कुरा तयारी हालतमा राख्नुपर्ने हो। हाम्रो जब हजुरको मनसुन प्रति कार्य योजना भनेर केन्द्रको एउटा हुन्छ, त्यसै गरी जिल्लाको आफ्नो पनि मनसुन प्रति कार्य योजना हुन्छ, त्यो अनुसारले जिल्लाहरूले नै काम गर्ने भनेर अगाडि बढाइएको छ र केन्द्र सँगै रहनेछ जहिले पनि, तर निर्णय गर्न चाहिँ उहाँहरूले हामीलाई सोधिराख्नु पर्दैन।
केन्द्र जिल्लामा मौसम प्रतिकारी कमान्ड पोस्टहरू बनाएर यहाँ काम गरिराख्नु भएको छ?
हजुर, त्यही नै हो, 77 जिल्लामा हाम्रो कमान्ड पोस्ट भन्दा केन्द्रमा कमान्ड पोस्ट भनेर हुन्छ, जिल्लामा जिल्ला विपद व्यवस्थापन समिति भनेर हुन्छ र उहाँहरूलाई चाहिँ सम्पूर्ण अधिकार निर्णय गर्ने, जस्तो यातायात बन्द गर्नेदेखि लिएर जुन पनि आवश्यक निर्णय गर्नुपर्छ उहाँले गर्न पाउनुहुन्छ।
अहिलेसम्मको जानकारी अनुसार के थप क्षतिका कुराहरू आएका छन् कि, अथवा त्यस्ता कि यो मौसम यो विपदले गर्दाखेरि समस्या परेका कुराहरू आएका छन् कि?
अहिलेसम्म त्यस्तो केही आएको छैन, अनि यो प्रभाव पनि अगाडि हजुरले जल मौसम विज्ञान विभागका साथीसँग कुरा गरिसक्नुभयो, अब प्रभाव पर्न सुरु हुन्छ भन्ने कुरा हो, त्यही भएर पूर्व तयारी हो यो सबै।
यसै बिपी कान्ति लोकपथ लगायतका केही लोकपथहरू रातिको समयमा चाहिँ बन्द गर्ने होइन, दिउँसोपन्त चलाउने यस्ता कुराहरू पनि भइरहेका छन्।
हो, त्यो हामीले त्यो पनि सम्बन्धित स्थानीय सरकारले नै, स्थानीय हाम्रो जुन जिल्ला विपद व्यवस्थापन समिति छ उहाँहरूले त्यो अवस्थाको जानकारी लिएरै गर्नुभएको हो, किनभने केही ठाउँमा हाम्रो पहिलेदेखिको कोही पहिरोहरू छन्, त्यसमा पनि राति यात्रा गर्दाखेरि छिटो रेस्क्यु पनि गर्न सकिँदैन र यो 4-5 घण्टा मात्रै गर्नुपर्ने यात्रा चाहिँ दिनमा गर्नलाई हामीले अनुरोध गरेका हौँ।
यिनीहरू अलिकति समस्याका कुराहरू पनि, जस्तै यो यात्रुको चाप हुने समय हो, मैले अगाडि पनि भने दशैंको समय आउने जाने आफन्तकोमा इष्टमित्रकोमा टिका लगाउन जाने, टिका थाप्न जाने, जमरा लगाउन जाने व्यक्तिहरूको घुइँचो बढी हुन्छ। यति मात्र होइन, अब कार्यालय समयहरू विद्यालयहरू पनि खुल्ने क्रम छ केही ठाउँमा, केही ठाउँमा त तिहारसम्म छठसम्म नै बन्द छन् होइन, यो भइरहँदाखेरि यतायत पनि बन्द हुने, हवाई भाडा पनि एकदमै महँगो हुने, यसले गर्दाखेरि त बाध्यात्मक अवस्थामा यात्रुहरू आउनुपर्ने हुन्छ, यो तर्फ के छलफल भयो हिजो?
हजुर, हामीले निवेदन गर्न खोजेको के हो भने गत वर्ष यस्तै परिस्थिति सिर्जना भएको थियो अनि त्यो बेला हामीले चाहिँ यातायात सञ्चालन गरेका कारणले दुःखद घटना भोग्नु पर्यो, त्यसो भएको हुनाले दुई दिन जो जहाँ जानुभएको छ उहाँले त्यहीँ बसे हुन्छ नि त हजुर, जस्तो म मामाघर पुगेको छु भने म मामाघरमै बसे, या कसकपुर ससुराली पुग्यो भने चाहिँ ससुरालीमै बस्दिनु पर्यो र अनावश्यक जसले गर्दाखेरि भोलि क्षति हुन सक्छ त्यो यात्रा नगर्न अनुरोध गरेको मात्रै हो र आवश्यकता पर्यो भने हामी यो स्थानीय प्रशासनले चाहिँ यातायातलाई बन्द गर्छ, बन्द गर्दै गर्दा के चाहिँ विचार पुर्याउने हामीले भनेका छौँ भनेपछि सुरक्षित स्थलमा यात्रुहरूले बस्न पाउनु पर्यो, त्यहाँ कमसेकम खानाको व्यवस्था, शौचालय प्रयोग गर्ने व्यवस्थादेखि लिएर शान्ति सुरक्षाको व्यवस्थालाई पनि ध्यान दिन हामीले सबै जिल्ला विपद व्यवस्थापन समितिहरूलाई अनुरोध गरेका छौँ, त्यही हिसाबले काम अगाडि बढिरहेको छ।
विगतका वर्षहरूलाई हेट्यो भने समस्या परिसकेपछि व्यक्तिहरू धेरैका घरबारहरू पनि बगाएका थिए, गत वर्षकै हेट्यो भने धेरै ठुलो सङ्कट परेको थियो होइन, त्यति बेला कहाँ बसाउने, के खुवाउने, कसरी चाहिँ राहतका सामग्रीहरू लग्ने भन्ने समस्या भएको थियो, योपालि त्यस्तो पूर्व तयारीका कुरा पनि हुन् त, यहाँले अगाडि पनि केही कुरा त सङ्केत गर्नुभयो, तर तत्काल गर्न सक्नुपर्ने कुराहरू हुन्छन् नि
तत्काल,
सार्वजनिक भवनहरू खाली गर्नुपर्ने कुराहरू
चाहिँ सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ यसमा र स्थानीय सरकार, किन भनेपछि तपाईँको तत्कालै अब कहीँनिर गाडी अड्कियो, अब खानाकै व्यवस्था नभएको यात्रु पनि त हुन सक्ला नि त होइन, त्यस्तो बेला चाहिँ स्थानीय सरकारहरूले चाहिँ काम गर्छन्, गर्नु पनि हुन्छ, उहाँहरूले पहिले पनि गर्नुभयो।
यसमा यो भइरहँदाखेरि तपाईँलाई अहिले समस्याहरू चुनौतीहरू के छन्?
अहिले चुनौती भन्दा पनि सबै क्षेत्रले मिलेर काम गर्ने बेला हो र विपद व्यवस्थापन राज्यको दायित्व हो, त्यो सँगसँगै राज्यसँगै नागरिक समाज पनि उत्तिकै एक्टिभेट हुनुपर्छ, हामी त्यही गराउने तयारी गरिरहेका छौँ। अहिले मैले हजुरलाई अगाडि भने म अब अहिले पनि अब 11 बजेदेखि हामी नागरिक समाजसँग फेरि बैठक गर्दैछौँ, रेड क्रस लगायतका सम्पूर्ण संस्थाहरूलाई एक्टिभेट गर्दैछौँ। हजुर,
आकस्मिक उद्धारको लागि जनशक्तिका कुराहरू हुन्छन्, उपकरण स्रोत साधन त्यो हामीसँग छ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी सबैलाई एक्टिभेट अवस्थामा राखिएको छ।
यसको लागि नागरिकहरूको सचेतनाको कुरा महत्वपूर्ण हुन्छ, नागरिकहरू सचेत भएपछि यी कुराहरू सबै कुराहरू सम्भव हुन्छन् र बचाउन पनि सजिलो हुन्छ होइन, तर नागरिकलाई सचेत बनाउनको लागि के काम गर्दै हुनुहुन्छ यहाँहरू?
हजुर, जस्तो गत वर्षको घटनामा मैले बेला बेला भन्ने गरेको छु, नागरिकहरू गएर त्यो बस नचढिदिएको भए, यातायात व्यवसायले त्यो बस म चलाउँदैन भनिदिएको भए, स्थानीय सुरक्षा निकायले आज खतरा छ नहिँडौँ भनिदिएको भए ठुलो क्षति हुँदैन थियो होला। त्यसो भएको हुनाले नागरिक समाजलाई जिम्मेवार पनि बनाउनु छ, उत्तरदायित्व पनि उहाँहरूकै हो, र त्यसका लागि हामीले गर्नुपर्ने जस्तो हजुरले हामीले मिडियाबाट दिनुपर्ने सबै सन्देशहरू दिएका छौँ, त्यसै गरी एक्टिभेट गर्नुपर्ने अर्गनाइजेसनहरू एक्टिभेट गरिएको छ र उहाँहरूबाट नागरिक समाजलाई यो सूचना जान्छ।
यस्तो समयमा कहिलेकाहीँ यो विद्युतका कुराहरू, सञ्चारका कुराहरू अवरोध हुनु सक्छ, यसलाई पनि वैकल्पिक बाटो पनि अथवा वैकल्पिक उपायहरू पनि त बनाउनु पर्ने हुन्छ नि।
हाम्रो आज कमान्ड पोस्टको बैठक छ, त्यसमा चाहिँ हामी विद्युत, दूरसञ्चार, किनभने टेलिकम्युनिकेसन पनि जरुरी कुरा हो, उहाँहरूसँग पनि उहाँहरूको तयारी अगाडि बढाउनका लागि अनुरोध गर्नेवाला छौँ।
हजुर, सरकारको तर्फबाट तयारी भएको कुराहरू यहाँले भनिसक्नुभयो, हिजो मात्रै गृहमन्त्रीको उपस्थितिमा बैठक पनि बस्यो होइन, र सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित क्षेत्रका व्यक्तिहरू, गृह मन्त्रालयका व्यक्तिहरू यहाँहरू लगाएर एउटा निर्देशन पनि दिइसक्नु भएको छ, हिजोको जस्तो फेरि नदोहोरियोस्, हिजोको दिनमा भएका कमजोरीहरू दोहोरिनु हुँदैन, यो जनतासँग जोड्ने मौका पनि हो सरकारलाई भनेर उहाँले निर्देशन दिएका कुराहरू पनि आइरहेका छन् होइन। यदि हुँदाहुँदै पनि सरकारको तर्फबाट यहाँहरू तयारी गरे भन्दै हुनुहुन्छ, विगतका सरकारले पनि हामीले तयारी गरेका छौँ भनेर भन्नुहुन्थ्यो तर कमजोरीहरू देखिन्थे, अब यसलाई चाहिँ कमजोरीहरूलाई सुधार्दै जाने हो होइन, सुधार गर्दै अगाडि बढ्नुपर्ने पनि हुन्छ, यसलाई व्यवस्थित गर्नको लागि नागरिक समाजबाट, नागरिकहरूबाट कस्तो अपेक्षा गर्नुभएको छ? खा किनभने योसँग नागरिक सचेत नभइदिने भने त यो जति तयारी गरे पनि हुँदैन, कस्तो अपेक्षा गर्नुभएको छ, के भन्नुहुन्छ उहाँहरूलाई?
म सम्पूर्ण नागरिकहरूलाई अनुरोध गर्दछु, जल तथा मौसम विज्ञान विभाग ले जुन सूचना जारी गरिरहन्छ त्यसलाई फलो गरिदिनु होला, त्यसै गरी एनडीआरएमको तर्फबाट पनि सूचनाहरू आउँछन्, यी सूचनाहरू हामी हाम्रा आधिकारिक वेबसाइटहरूबाट प्रसारित गरिरहेका छौँ, त्यो बाहेक पनि हजुरहरू जस्तै सञ्चारकर्मी साथीहरूले पनि यो फैलाइदिनु भएको छ सबै ठाउँमा सचेतना, र यो सूचनाहरूलाई फलो गरिदिनका लागि अनुरोध गर्दछौँ, र सँगसँगै स्थानीय सरकार, स्थानीय तहमा काम गरिरहेका सङ्घ संस्थाहरू सबैलाई एक्टिभेट भइदिनका लागि र यो सम्भावित विपदबाट देशलाई जोगाउनका लागि हामी सबैले हातमा लो गर्नुपर्छ, त्यसका लागि तयार हुनका लागि हार्दिक अनुरोध गर्दछु।
हुन्छ, हामीलाई समय दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जुन विपदको समयमा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नको लागि, क्षतिलाई कम गर्नको लागि, राहत पुनर्स्थापनाको लागि भइरहेका प्रयास गरेका कार्यहरूको विषयमा हाम्रा श्रोतालाई जानकारी गराइने भयो, यहाँलाई धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट। त्यसभन्दा अगाडि हामीले कुराकानी गरेका थियौं जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मीन कुमार अरियालसँग। यसै कुराकानी सँगसँगै दशैं विशेष समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र लक्ष्मण विष्टलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।